أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. آج انشاءاللہ ہم سورہ انبیاء کی کچھ آیات سمجھنے کی کوشش کریں گے. 21ویں سورت ہے اور 17th پارہ جو ہے شروع ہو رہا ہے. انبیاء جو ہے نبی کی جمع ہے. نبی کا جو عام طور پہ مطلب سمجھ میں آتا ہے وہ خبر دینے والا. بعض کا خیال یہ ہے کہ آگے کی خبر دینے والا, لہذا اس کا انگلش ٹرانسلیشن پروفٹس کیا گیا ہے. Those who prophesize, اس سینس میں کیا گیا ہے. تو نبی کا بھی لفظ آیا ہے اور ان کے لیے رسول کا بھی لفظ آیا ہے. اب بعض علماء ایسا ڈیفرینشیٹ کرتے کہ بھئی رسول کو جو ہے عام طور پہ کتاب دی جاتی ہے, نبی جو ہے وہ پہلے کے رسولوں کی شریعت کو لاگو کرنے کے لیے آتے ہیں. تو خیر یہ ڈفرینس اتنا اہم نہیں ہے. یہاں یعنی بیچ کے حصے میں کافی انبیاء کا ذکر ہے, تو اس لحاظ سے سورہ انبیاء اس کا ٹائٹل رکھا گیا ایسا معلوم ہوتا ہے. اعوذ باللہ من الشیطان الرجیم, یعنی میں پناہ میں آتا ہوں, میں پروٹیکشن میں آتا ہوں, حفاظت میں آتا ہوں, اللہ کی حفاظت میں آتا ہوں شیطان سے جو دھتکارا گیا ہے, کیونکہ وہ نہیں چاہتا کہ ہم قرآن سمجھیں اور اس پہ عمل کریں. بسم اللہ الرحمن الرحیم, اللہ کے نام سے انڈرسٹوڈ ہے کہ شروع کرتے ہیں ہم, اور جو رحمان ہے فائدہ پہنچانے والے ہیں اور رحیم ہے ترس کھانے والے ہیں. اقترب للناس حسابہم, انسانوں کا حساب قریب آ گیا. دیکھیے اقترب اجتماع, یہی کنسٹرکشن ہے. اجتماع خود ہی جمع ہو گیا, کسی کا ایک جگہ جمع ہو جانا اس کو اجتماع بولتے ہیں. تو اقترب للناس حسابہم, یعنی انسانوں کے حساب کا وقت قریب آ گیا ہے. اب یہ قریب آنے کے دو مطلب ہوتے ہیں. ایک تو بھائی کسی کی موت واقع ہو گئی, تو وہ مرتے ہی جو اٹھے گا تو قیامت میں اٹھے گا, کیونکہ اس کو ٹائم کا کانسیپٹ نہیں رہے گا. عالم برزخ میں وقت کا اندازہ نہیں رہے گا. کوئی 20,000 سال بھی قبر میں اگر رہا ہے تو جب اٹھے گا تو یہی سمجھے گا کہ کچھ آدھا گھنٹہ گھنٹہ رہا ہوں یا آدھا دن رہا ہوں. تو یہ حساب کا وقت یعنی موت کا وقت قریب آ گیا ہے. وَهُمْ فِي غَفْلَةٍ مُورِزُونَ, اس کے باوجود وہ غفلت میں یعنی لاپرواہی میں اللہ تعالیٰ کے احکامات سے منہ پھیرے ہوئے ہیں. یعنی ہر ایک کو, دیکھیے کسی کی میت میں جاتے آپ تو تھوڑا بہت خیال آ جاتا کہ بھئی ہم کو بھی جانا ہے, تو اس وقت یہ ہوتا کہ بھئی نہیں معلوم کب جانا ہے. تو اگر یہ چیز ذہن میں آ گئی کہ بھئی یہ حساب ہونے والا ہے, موت کے بعد قیامت میں اٹھنا ہے, حساب کتاب دینا ہے, تو پھر ویسے لوگ غفلت میں نہیں رہیں گے اور قرآن اور حدیث سے اپنا منہ نہیں پھیریں گے. مگر وہ لوگ جو غفلت میں ہیں وہ قرآن اور حدیث سے اپنا منہ پھیرتے ہیں. ما یاتیہم من ذکر من ربہم محدثن الا استمعوہ وہم یلعبون, اور ان کے پاس ان کے پالنے والے مالک کے طرف سے کوئی نئی نصیحت یا نیا ذکر یا یاد دہانی نہیں آتی, لیکن وہ اس کو کھیلتے کودتے سنتے ہیں, سیریس ہی نہیں لیتے. یعنی وہ اس کا ایکسپلینیشن بھی آ گیا ہے, لاہیت قلوبہم, ان کے دل و دماغ سیریس نہیں رہتے. تلاوت ہو رہی قرآن کی, آپ خالی جو ہے ان کی قرات کی آواز پہ جو ہے واہ 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 کر رہے ہیں, ایک لفظ نہیں سمجھ رہے ہیں. کیا ہے تماشا بنا. اب جیسا پچھلی دفعہ کوئی صاحب پوچھے کہ بھائی وہ قرآن کو, حدیث ہے کہ قرآن کو جس نے 3 دن سے کم میں ختم کیا تو اس نے قرآن نہیں سمجھا. تو کوئی صاحب بولے صاحب ہمارے پاس انتقال ہو گیا تو ختم قرآن کر رہا تھے, وہ بات آئی. تو وہاں سوال یہ پیدا ہوتا ہے کہ پہلے تو سعودی عربیہ وغیرہ میں ایسے پارے نہیں ملتے آپ کو, قرآن کے ٹکڑے ٹکڑے نہیں ہوئے. اور یہ کوئی پوائنٹ نہیں ہے کہ بھائی 30 آدمی ایک ایک پارا پڑھ لے, 30 آدمی 30 پارے پڑھ لیں اور ہمارے کو شیطان سمجھا رہا ہے کہ ہم ختم قرآن کر لیے. تو قرآن کا کھیل تماشا بنا لیے. قرآن ہدل للناس سے انسانوں کی ہدایت کے لیے آیا ہے, اس کو پڑھو سمجھو اس نیت سے کہ اس پہ عمل کریں اور عمل کرو. تو یہاں بتایا جا رہا ہے کہ ان کے پاس کوئی نئی نصیحت, کوئی نئی یاد دہانی نہیں آتی, لیکن اس کو کھیلتے کودتے سنتے ہیں اور ان کے دل و دماغ سیریس نہیں ہوتے. اب جیسا اللہ کے فضل سے ایسے اس میں بھی جو ہے اتنے لوگ ماشاءاللہ آگے ہیں کہ دل و دماغ سیریس ہے, اللہ کا کلام سننے کے لیے اللہ کے گھر میں بیٹھے ہیں, دے آر سیریس اباؤٹ اٹ. اللہ قبول کرے ہماری اس کوشش کو آ کے یہاں جمع ہونے کی, اللہ قبول کرے. तो ये सीरियसनेस है, ये सीरियसनेस मेजॉरिटी में नहीं है। तो अल्लाह का कलाम ऐसा है कि उसको जो है खेलते कूदते समय सुनने का नहीं है, बल्कि सीरियसली सुनना है। वह असरु, ये काफिरों की बात आ रही है, वह असरु नजवल लजीना जलमू, और वो लोग जो जुल्म करते हैं यानी अल्लाह ताला और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अहकाम के खिलाफ काम करते हैं, नाइंसाफी करते हैं, वो छुपे हुए राज की बातें करते हैं। क्या राज की बात करते हैं कि हल हाजा इल्ला बशरुम मिसलुकुम, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में बोलते हैं कि क्या ये तुम्हारे वैसा ही आदमी नहीं है, क्या खास बात क्या है, तुम्हारे वैसा आदमी है। तो इनका तकाजा यही था कि भाई फरिश्तों को भेजो, ऐसा भेजो, तो उसका भी जवाब अल्लाह ताला दिए कि भाई जमीन पे अगर फरिश्ते बसते होते तो हम फरिश्तों को रसूल नबी बना के भेजते थे, इंसान बस रहे हैं तो इंसानों को भेजे, लिहाजा हमको सुन्नत की कॉपी करना है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की, अगर वो बशर नहीं होते तो फिर उनके सुन्नत की कॉपी हम कैसा करते थे। तो ये अमल नहीं करने के बहाने हैं। अब वो बता रहे हैं कि भाई ये जो जिनकी तुम हल हाजा इल्ला बशरुम मिसलुकुम, ये तुम्हारी जैसे जैसे आदमी से और क्या बढ़कर है। अफा तातूना सहरा व अंतुम तुबसिरून, तो क्या तुम जादू की तरफ चले आते हो हालांकि तुम देख रहे हो कि आदमी जो है तुमको समझाने की कोशिश कर रहा है, क्या तुम जादू की तरफ चले आते हो। तो ये कमेंट पे जरा गौर करना है कि कुरान में ये मैजिकल असर है, बड़ी खास बात है। देखिए मक्के मौजमा में भी जब कुरान का नजूल शुरू हुआ तो ये दुश्मन क्यों बढ़ गए, क्योंकि मुसलमान बढ़ने लगे। ये क्या चीज है जो मुसलमानों को खींचते चले जा रही है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तरफ, ये कुरान है। ये 9/11 के हादसे के बाद जो मैं खुद डिस्कवरी चैनल पे उनकी जबान से सुना हूं कि द फास्टेस्ट ग्रोइंग रिलीजन ऑन अर्थ इज इस्लाम, एंड ऑन एन एवरेज 35,000 अमेरिकन आर एक्सेप्टिंग इस्लाम एवरी ईयर, 35,000 अमेरिकन हर साल जो है इस्लाम कबूल कर रहे हैं। तो ये किताब में कोई एक असर है ऐसा जो अपने तरफ लोगों को खींचते चले जा रही, कोई मजबूर नहीं कर रहा उनको, कोई पैसे नहीं दे रहा, कोई मजबूर नहीं कर रहा, कोई मार रहा नहीं, कुछ भी नहीं कर रहा, अपने से किताब पढ़ रहे। बाहर के लोग हैं उनको पॉलिटिकल साइंस, इकोनॉमिक्स, नेचुरल साइंसेस, तमाम चीजें समझ में आ रही कुरान में, तो हो रहा यह कि जो इस्लाम एक्सेप्ट करते चले जा रहे हैं। तो यहां ये बात है कि यानी इन लोगों का ये देखते थे कि लोग कुरान को एक्सेप्ट करते चले जा रहे हैं, तो वो समझते थे कि ये जादू तो नहीं है, जैसा मूसा अलैहिस्सलाम को भी जादूगर बोले, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दो मुखातबात पे सूरह बनी इसराइल में भी बात आई है और सूरह फुरकान में भी बात आई है कि बोले ये जादूगर है, इन पे जादू का असर हो गया, बोले कई जगह जादूगर बोले, आगे बात आ रही है। तो अल्लाह ताला इसका जवाब दे रहे हैं कि भाई ये राज की बातें करते हैं, छुप छुप के रातों में जो है राज की बातें करते हैं। खाला रब्बी यालमुल कौला फिस समाई वल अर्दी व हुवस समीउल अलीम, आप कह दीजिए कि मेरा पालने वाला मालिक जो भी आसमान और जमीन में बात होती है उसको जानता है। क्यों जानता है? इसलिए कि वो समी है और अलीम है, सुनने वाला है और इल्म रखता है। तुम कितना भी छुप के बात करो, तुम अल्लाह ताला से नहीं छुप सकती बात। देखिए बहुत सी चीजें हमारे सबकॉन्शियस पे है, हमको खुद नहीं मालूम मगर अल्लाह ताला को मालूम है। हमको खुद नहीं मालूम क्या क्या है हमारे सबकॉन्शियस पे, हमारा अपना फ्यूचर नहीं मालूम, यहां से जा सकेंगे या नहीं जा सकेंगे, फ्यूचर नहीं मालूम। तो यहां अल्लाह ताला बोल रहे हैं कि वो बोलने लगवा रहे हैं कि मेरा पालने वाला जो भी आसमान और जमीन में बात होती है उसको जानता है, क्योंकि वो सुनने वाला है, इल्म रखने वाला है। बल खालू असगासुल अलहाम, और ये दूसरा कमेंट करते हैं कि हकीकत ये है कि ये कहते हैं कि ये जो है एक परेशान ख्वाब है, कंफ्यूज ड्रीम्स है, क्योंकि उनको समझ में नहीं आता था। अगर आज हो सका तो इंशाल्लाह ओरिजिन ऑफ द यूनिवर्स की बिग बैंग की आयत आ रही है, अगर आज हुआ तो इंशाल्लाह करेंगे या नेक्स्ट इतवार करेंगे। अब उनको अगर हम ये बोले कि भाई ये जमीन और आसमान एक जगह थे और अल्लाह ताला ने इसको अलग किया बिग बैंग, क्या समझेंगे वो जमाने के? आज से 50 बरस पहले के किसी ट्रांसलेशन में इसका जिक्र नहीं है। मॉडर्न ट्रांसलेशन जो आ रहे हैं उसमें फिर भी हवाला है, क्लियर कट हवाला नहीं है। मॉरिस बोके वगैरह दूसरे मजहब के लोग जो है आके रेफरेंस दिए कि आपके कुरान में ओरिजिन ऑफ द यूनिवर्स का है। तो वो जमाने मक्के मौजमा मदीने मुनवरा में जो लोग थे वो ये बातें समझ ही नहीं सकते थे। तो उनका ये बोलना था कि ये परेशान ख्वाब है, ये बोल रहे जमीन और आसमान एक जगह थे। क्या बात, जमीन और आसमान एक जगह कैसा हो सकते? तो ऐसी बातों को नहीं समझ सकते थे। तो और फिर कहते हैं कि बलिस्तराहु, फिर कहते हैं कि जो है इन्होंने गढ़ लिया है, अपने अपने दिल से लगा लिया है, इन पे वही वगैरह नहीं आती नऊज़ु बिल्लाह, बल्कि ये दिल से लगा लिया, बल हुआ शायर, बल्कि वो शायर है। तो आप देखिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पे पहला जो रिमार्क है कि मैजिक है, जादू है, दूसरा रिमार्क ये है कि ये ख्वाब है, ड्रीम्स हैं, तीसरा रिमार्क ये है कि ये झूठे हैं, लायर हैं, और चौथा रिमार्क ये है कि पोएट हैं, शायर हैं। वे अल्लाह ताला मुझे भी इस काम में लगाया है, इस किस्म की बातें मेरे बारे में कोई बोले तो मैं तो निकल के चले जाऊंगा। लिखा इतनी मेहनत करके आ रहे, पढ़ रहे, समझा रहे, कर रहे हैं, आप शायर बोल रहे हैं, मजनून बोल रहे हैं, तो फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की क्या जात थी जो ये तमाम चीजें सहते हुए आप अपनी कौम पे गम करते थे, गुस्सा नहीं करते थे। हम गुस्से में चले जाएंगे, हमारे मुबल्लिगीन जो हैं अगर उनकी मर्जी के खिलाफ कोई बात हो तो वो गुस्से में आ जाते हैं। मसनून क्या है, गम करो, गुस्से में मत आओ। ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शान थी कि ऐसे कमेंट्स को सुन के भी जो है आप सोच के देखिए, एक नबी है वो झुठलाया जा रहा है, उसका तमाशा बनाया जा रहा है, शायर बोल रहे हैं, जादूगर बोल रहे हैं, जादू है बोल रहे हैं, झूठा है बोल रहे हैं, नऊज़ु बिल्लाह, मगर अपनी तबलीग को जो है बरकरार रखे हुए हैं। तो ये इसीलिए जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पे हमेशा दुरूद पढ़ना चाहिए कि अल्लाह ताला अपनी रहमतें उन पे नाजिल करें। फल यातीना भी आया तिन कमा उर्सिल अवलून, तो फिर इनका तकाजा ये था कि फिर जैसा पहले लोग, पहले रसूल जो भेजे गए हैं उनके पास मौजज़े आए, तो फिर इनके साथ भी मौजज़ा क्यों नहीं आया, क्यों ये मौजज़ा लेकर नहीं आए जैसा पहले के रसूल आए। तो अल्लाह ताला जवाब दे रहे हैं, मा आमनत क़ब्लहुम मिन क़रियतिन अहलकनाहा, यानी हम जिन बस्तियों को पहले हलाक किए थे उनके पास रसूल तो भेजे थे लेकिन किसी ने ईमान नहीं लाया, मौजज़े भेजे थे किसी ने ईमान नहीं लाया। सालेह अलैहि सलाम के पास पहाड़ से ऊँटनी निकली, बच्चा दी, ईमान नहीं लाया। फिरौन के पास 8 मौजज़े भेजे गए, भाई ऐसा फेंकते सांप हो जाता, बाहर हाथ निकालते जो है वो हो जाता, वो बहर को जो है असा मारे तो जो है रास्ता बन गया, टिड्डियों की बारिश, मेंढकों की बारिश, खून की बारिश, 8 मौजज़े जो है फिरौन के पास भेजे। ईसा अलैहि सलाम के साथ जो है यहां तक के मुर्दों को जिंदा करके बताया। तो यहां सवाल ये हो रहा कि मा आमनत क़ब्लहुम मिन क़रियतिन अहलकनाहुम अफ़हुम युमिनून, तो पहले जो बस्तियां तबाह की गई हैं वो लोग ईमान नहीं लाए मौजज़े देख कर भी, तो क्या ये ईमान ले आते। अब एक हदीस में बात आई है कि ये कुरान खुद मेरा मौजज़ा है। अब जैसा 1400 ईयर्स पहले जो है कोई साइंटिफिक बातें आना, 750 आयात कुरान में जो है साइंटिफिक सिग्निफिकेंस के है, ये खुद मौजज़ा है, अल्लाह ताला का कलाम है। वमा अरसलना क़ब्लिका इल्ला रजुलन नूही इलैहिम, और हमने आपसे पहले सिर्फ यानी आदमी इंसान भेजे जिनकी तरफ हमने वही की, कभी फरिश्ता नहीं भेजा इंसानों के पास पैगाम भेज के, इन्हें हमने हमेशा इंसान भेजे। फसलू अहल ज़िक्र इन कुंतुम ला तालमून, और जो याद रखने वाले हैं उनसे पूछो अगर तुमको खुद तुमको इल्म नहीं है। वह मा जालना हम जज़दन ला याकुलून ताम, और हमने उनके ऐसे जिस्म नहीं बनाए कि वो खाना नहीं खाते थे। वह मा कानू खालिदीन, और वो ऐसे नहीं थे कि हमेशा रहते थे, वो भी पैदा हुए, उनका भी इंतकाल हुआ। भाई कोई नबी ऐसा नहीं मिलता, कोई रसूल ऐसा नहीं मिलता कि जिसके बारे में ये बात है कि उनका इंतकाल नहीं हुआ, नॉर्मल पैदाइश हुई उनकी, सिवाय ईसा अलैहि सलाम के जो बिन बाप के पैदा किए गए, नॉर्मल पैदाइश हुई, उनका इंतकाल हुआ, खाना खाते थे, इंसानों के वैसे थे। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पे ऐसे एतराज़ात क्यों कर रहे हैं, हर नबी का मामला यही था। सुम्मा सदक़नाहुमुल वादा, फिर अल्लाह ताला हमने उनका जो उनसे जो वायदा किया था बचाने का नबियों से और रसूलों से, हमने वो पूरा किया। तो अंजैना हूँ व मन नशा, और फिर हमने उनको भी बचा लिया, और हमने हम जिसको चाहते थे उनको भी बचा लिया। व अहलकनल मुसरफीन, और हमने मुसरफीन को हलाक किया। ये मुसरफ कौन है, ये बड़ा इंपॉर्टेंट है समझना। हमारे पास उर्दू में इसराफ फजूल खर्ची बोल के जो है बात वहीं की वहीं ख़त्म हो जाती। मुसरफीन जो है ये लूत अलैहिस्सलाम की कौम को मुसरफीन कहा गया है। ये क्या करते थे, अपनी शहवत औरतों से पूरी करने के बजाय, अपनी बीवियों से पूरी करने के बजाय मर्दों से पूरी करते थे। غلط جگہ پہ کام کرنا اسراف کرنا ہے. تو قرآن اور حدیث پہ محنت کرنے کے بجائے قرآن اور حدیث کے خلاف کام کرنا اسراف ہے, غلط جگہ پہ کام کرنا اسراف. اب ہماری بول چال میں اسراف اسراف آ گیا تو اب ہم یہی سمجھ رہے ہیں کہ فضول خرچی کے معنوں میں آتا ہے. فضول خرچ نہیں, یہ اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کے احکامات کے بجائے دوسری جگہ غلط جگہوں پہ جو اپنی محنت لگاتے ہیں. لقد انزلنا الیکم کتاباً فیہ ذکرکم, بے شک ہم نے تم لوگوں پر جو ہے کتاب نازل کی جس میں تمہارے لیے یاد دہانی ہے, نصیحت ہے. افلا تعقلون, تو کیا تم سمجھتے نہیں؟ اب سمجھتے نہیں, دیکھیں اتنا بڑا سوال یہ ہے کہ آپ پڑھے تو سمجھیں گے نا. میں یہاں کے فرینچ میں اگر تقریر کروں یا جرمن میں تقریر کروں اور بولا کہ بھئی کیا سمجھے آپ لوگ, سمجھتے نہیں آپ, تو آپ بولیں گے زبان سمجھ میں ہی نہیں آئے تو کیا سمجھیں گے, اور اتنی محنت نہیں کرتے کہ ترجمے پڑھنا. ارے صاحب یہی کتاب ہے جو نجات دلائے گی, دنیا کی مصیبتوں سے بھی نجات دلائے گی, عالم برزخ خبر میں بھی نجات دلائے گی, آخرت میں بھی نجات دلائے گی. اس سے بہتر کتاب ہے ہی نہیں دنیا میں, فائنل لیجسلیشن. اور آپ اتنے خوش قسمت ہیں کہ آپ کے گھروں میں ہیں یہ, اس کے باوجود کبھی توفیق نہیں ہوتی کہ بھی اٹھائیں کچھ ٹائم لگائیں اس کو سب سمجھنے کی پڑھنے کی کوشش کریں. تو یہاں وہی سوال ہو رہا ہے کہ جو ہے افلا تعقلون, کیا تم عقل نہیں رکھتے, سمجھتے نہیں. وہ کم قسم نہ من خریت ان کانت ظالمتن وہ انشانہ بادہ قومن آخرین, اور ہم نے کتنی بستیوں کو ہلاک کیا جو ظالم تھی, نا انصاف تھی, اللہ تعالیٰ اور اس کے رسول کے احکامات کے خلاف جاتی تھی, پھر ہم نے ان کے بعد دوسری قوموں کو ڈیولپ کیا. بھائی اب یہاں بھی محبوب علی پاشا, عثمان علی پاشا, اس قومیں سب ختم ہو گئی, نکل گئی قومیں, اس کے بعد میں دوسری قومیں آئی, ان کا پتہ ہی نہیں ہے. پولیس ایکشن ہوا, وہ ہوا, یہ ہوا, اور پھر آپ دیکھیے مغل دور تھا, پھر اس کے پہلے دوسرا دور تھا, اس کے بعد میں انگریزوں کا دور آیا. تو اس طریقے سے جو ہے تمام قومیں جو ہے ختم ہوتی گئی ہیں. پھر اگر پیغمبروں کا حساب دیکھیں تو آپ صالح علیہ السلام کی قوم ہوئی ختم, ہود علیہ السلام کی قوم ختم ہوئی, موسیٰ علیہ السلام کی قوم جو ہے ڈبا دی گئی, یہ تمام. اور پھر اس کے بعد میں دوسرے قوموں کو لایا گیا. فلما احسوا بأسنا اذا هم منها يركضون, اور جب انہوں نے ہماری سزا کا احساس کیا تو وہ اس وقت بھاگنے لگے. اب تو مستی میں ہیں بالکل, ذرا ایک ہلکا سا جھٹکا پڑا, 4.9 آن دا ریسٹر اسکیل بول کے ایک ہلکا سا جھٹکا پڑا, پڑتے ہوش ٹھکانے آ گئے, ارے یہ کیا ہو رہا ہے, ایک دم ہوش ٹھکانے آ گئے. تو اب یہاں یہ ہوا کہ جب عذاب کا تھوڑا سا احساس ہوا تو وہ بھاگنے لگے, تو ان سے کہا گیا کہ لا ترکزو ورجو الا ما اترفو فیہ ومساکینکم لعلکم تسألون, تو مت بھاگو بلکہ تم جو انجوائمنٹ میں مست پڑے ہوئے تھے اس کی طرف لوٹو. پتے کھیلتے تھے, بلیئرڈز کھیلتے تھے, شراب پیتے تھے, ہر قسم کے چیزاں جو ہے کرتے تھے. قرآن اور حدیث کو وقت نہیں ملتا تھا, بالکل ٹائم نہیں ملتا تھا. دیکھیں یہ پڑھے لکھے لوگوں کی ذمہ داری ہے دوسروں تک بات کو پہنچانا. ہر قسم کی نالج آپ حاصل کرتے ہیں, ایک قرآن اور حدیث کی نالج جو ہے حاصل نہیں کرتے. تو بعض تو بےچارے ایسے ہیں جو بولتے بھائی قرآن ہمارے سمجھ میں ہی نہیں آتا, پھر یہ کیا, یہ کون سی کتاب ہے, اور ہم انسان نہیں ہیں تو اور کیا ہے. تو یہاں یہ بات آ رہی ہے کہ ان سے کہا جائے گا کہ جاؤ تمہارے انجوائمنٹ میں واپس جاؤ, تمہارے گھروں کو واپس جاؤ, تاکہ تم سے جو ہے سوال کیا جائے. خالو یا ویلنا انا کنا ظالمین, جب وہ کہیں گے کہ بے شک افسوس ہے ہم پر کہ ہم بے نا انصافوں میں سے تھے, اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی بات ہم نے نہیں مانی. وہ ماں ظالت تل کا دعویٰ ہوں حتیٰ جعلنا ہوں حسیدن خامدین, اور ان کی یہ پکار کم نہیں ہوگی, مسلسل چلتے رہے گی, یہاں تک کہ وہ کٹے ہوئے بالکل بے حرکت کھیتوں کی طرح ہو جائے. دیکھیے بڑے خاص تشبیہات ہیں یہ, کٹا ہوا کھیت تو سمجھ میں آ گیا, جڑ سے کاٹ کے پھینک دیے, بے حرکت, جب جان تھی تو ہوا سے ہلتا تھا, اب کاٹ کے ڈال دیے تو جو ہے وہ زمین پہ پڑا ہوا ہے, کورا کرکٹ, اس کی جو کوئی ویلیو نہیں ہے ویسا پڑا ہوا ہے. تو اس قوم کو اس طریقے سے کاٹ کے پھینک دیا. لہذا میں سمجھتا ہوں 20-25 سال پہلے ویزاگ میں کچھ وجے واڑا ویزاگ وغیرہ میں کچھ طوفان آیا تھا, تو ہمارے کوئی دوست گئے تھے دیکھنے کے لیے, تو بولے صاحب وہ بالکل وہ ڈسکرپشن قرآن میں جو آیا کہ کھجور کی پیڑوں کی طرح جو ہے کالے ہو گئے تھے باڈیز ان کے, कि वो मौजे समंदर से उठी, उसमें हाई टेम्परेचर था, फ्रिक्शनल हीट डेवलप होती, हाई टेम्परेचर था, तो बॉडीज जल गए थे। तो वो जो तबाही समुद्र और आग की हुई, वो तबाही का एक मिसाल आपको यहाँ साउथ में भी मिली, और ऐसे हो सुनामी आया, सुनामी में क्या हुआ। अब आप हाल हाल में जो है आज की न्यूज है, जकार्ता में जो है वो वॉल्केनो फटा है, लोग भाग रहे हैं, सौ में हजारों में लोग जो है भाग रहे हैं, वॉल्केनो फटा है। अब खुदा ना खास्ता ये नौबत पहाड़ से अगर जो है वॉल्केनो फट के कुछ निकलने लगा, क्या करेंगे आप? उस वक्त एहसास होगा, तो उतना वक्त आने की होते, बिल्कुल कटे हुए मोशनलेस फील्ड जैसा रहते। वमा खलकना समा वल अर्ध मामा बैना हुमा लाविन, और हमने आसमान और जमीन को और उसके बीच में जो कुछ है खेल कूद के लिए नहीं बनाया। हमारा एक मकसद है बनाने का, क्या मकसद है? सूरह यानी दो तीन जगह पे आया है ये कि हमने आसमान और जमीन को बनाया ताकि तुमको आजमाएं, हमने जिंदगी और मौत बनाई ताकि तुमको आजमाएं, हमने तुमको देखता सुनता बनाया ताकि तुमको आजमाएं। तो भाई ये जिंदगी, जैसा मेरी कोई गैर मुस्लिम दोस्त से ऐसी बात हो रही थी, तो वो पूछे साहब आपके पास इस्लाम में पर्पस ऑफ लाइफ क्या है, क्यों पैदा किया, मकसद क्या है जिंदगी का? बोला आपके पास क्या है पहले, आप ओल्ड रिलीजन है आप बोले तो फिर मैं बोलता हूँ। तो बोले नहीं, जो पहले जन्म में जो है जो गलतियां करे हैं उनको दूसरे जन्म में सजा मिल रही, और जो पहले जन्म में अच्छे थे वो अब अच्छे हैं। बोला आप ये जन्म में उनको मालूम था कि पहले क्या गलतियां करे थे? नहीं नहीं मालूम था। फिर बगैर मालूम मैं घर को जाके बच्चों को धड़ाधड़ मारने लगू, उन्होंने बोले काई को मार रहे, बोले तो मार रहा हूं बस, तो रीजन तो मालूम होना। बोला हमारे पास ये है कि हमने तुमको आजमाइश के लिए पैदा किया, ये जिंदगी आजमाइश, आजमाने के वास्ते ये सिलेबस है, ये कोर्स है पूरा। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हेड ऑफ द डिपार्टमेंट है हमारे प्रोफेसर, ये पूरा सिखा के अमल करके प्रैक्टिकली बता के चले गए। अब ये जो सिलेबस है इसमें पास होने का है हमको, इसमें जो पास हुए वो जन्नत में जाएंगे, जो फेल हुए। अब हमारे पास बाज लोग हैं कुरान छोड़ के दूसरी नॉलेज के पीछे पड़े हुए हैं, कई नॉलेज के पीछे। तो मैं एक दोस्त मेरे से कुछ ऐसी आर्ग्यू कर रहे थे, तो मैं उनसे वही बोला, मिला भाई आपके बच्चे को आप बीकॉम करने उस्मानिया यूनिवर्सिटी में दाखिल करा दिया, उन्हें यूनिवर्सिटी को क्रिकेट खेला, फुटबॉल खेला, बैडमिंटन खेला, सब खेला, मगर बीकॉम के लिए कुछ पढ़ा नहीं, एग्जाम नहीं दिया, तो डिग्री कौन देगा उसको, जन्नत में कौन डालेगा? यानी जो कोर्स है, जो कुरान है हदीस है, उसको छोड़ के अदर देन कुरान एंड हदीस जो आप अपना पूरी मेहनत कर रहे हैं और समझ रहे हैं कि मैं दीन की खिदमत कर रहा हूँ, दीन का काम कर रहा हूँ। तो यहाँ ये अल्लाह ताला बता रहे हैं कि देखो ये खेल कूद के लिए दुनिया नहीं, कायनात नहीं बनाई, आसमान और जमीन, एक मकसद से बनाया, क्या मकसद है कि तुमको आजमाए। और लो अरदना अन नत्तखिज़ा लहुवन लत्तखज़नाहु मिन लदुन, और अगर हमको वक्त गुजारी ही होती, देखिए लाभ खेल के लिए बोलते और लहु जो है पास टाइम, अगर हमको वक्त गुजारी ही करना होता तो हम अपने पास से कुछ वक्त गुजारी कर लेते थे, और नहीं मालूम क्या वक्त गुजारी कर लेते थे। देखिए हमारी वक्त गुजारी होती, टाइम पास नहीं हो रहा, टीवी लगा के बैठे हैं, टाइम पास नहीं हो रहा, कोई फुटबॉल मैच देख रहे हैं, क्रिकेट मैच देख रहे हैं, टाइम पास नहीं हो रहा, गब्बाजी कर रहे हैं, यानी तो छत को घूरते बैठे हुए हैं, यानी पर्पजलेस खेल किसको बोलते हैं, कोई पर्पज नहीं रहता उसका, कोई फलानी टीम जीती फलानी टीम हारी, क्या आपने क्या फर्क हुआ, क्या मेरी जिंदगी में क्या फर्क हुआ उस, सिवाय इसके के बास के ताल्लुकात एक दूसरे से खराब हो गए, लेट्स ऑल। तो यहां अल्लाह ताला बता रहे हैं कि देखो ये आसमान और जमीन हम खेल कूद के लिए, वक्त गुजारी के लिए नहीं बनाई, हमने सीरियस मकसद के लिए बनाया। अगर बनाना ही होता, खेल कूद करना ही रहता वक्त गुजारी के लिए, तो हम अपने पास कर लेते, इन कुन्ना फाइलिन, अगर हमको करना ही था। बल नख्ज़िफ़ु बिलहक़्क़ी अलल बातिला फयद मगू फ़ैज़ा हुआ ज़ाहिर, और हकीकत यह है कि हम हक को बातिल पर मारते हैं तो उसका दिमाग निकल जाता है, भेजा निकल जाता है और वो बातिल चला जाता है। अब हक हमारे पास, हक क्या है? कुरान है, कुरान से बातिल को मारते हैं। देखिए इसमें हक है और सिर्फ हक है, इसी से बातिल को मारना है। यहाँ ये भी इशारा है, आप अपनी लॉजिक और अपने जो है कॉमन सेंस इस्तेमाल करेंगे तो नहीं हो। कुरान पे ऐसी अथॉरिटी अपने आप को बनाने की कोशिश कीजिए कि हर सवाल का जवाब आप कुरान की किसी आयत से दे दें। भाई हमारे पास कुरान में तो ऐसा है, हदीस में ऐसा है, ये एक्सप्लेनेशन आप दे दीजिए। तो बोले उसका बातिल का जो है भेजा निकल जाता है, वो बातिल चला जाता है। वो लकुमुल वैलू मिम्मा तसिफून, और अफसोस है तुम पर जो बयान करते हो तुम अल्लाह और अल्लाह के रसूल के खिलाफ जो बातें करते हो। वो लहू मन फी समावाती वल अर्द, जो कोई आसमानों और जमीन में है वो अल्लाह का है, हम भी अल्लाह ताला के गुलाम है अल्लाह ताला के। देखिए हमारे को अपने पे किसी चीज पे ना जिंदगी पे ना सेहत पे ना सांस पे ना ही हिकमत पे ना इल्म पे किसी चीज पे कंट्रोल नहीं है, हम अल्लाह ताला के हैं। वो जिस तरीके से चाहते हैं हमको इस्तेमाल कर लेते हैं, इंशाल्लाह ये बात आगे भी आ जाएगी। और वो मन इंदहु ला यस्तकबिरून अन इबादती ही वला यस्तहसिरून, और जो अल्लाह ताला के पास हैं करीब हैं, करीबी हैं फरिश्ते वगैरह जो हैं, वो तकबर नहीं करते उसकी गुलामी से। देखिए गुलामी का ऑपोजिट तकबर आया है, तकबर का ऑपोजिट गुलामी आया है, सजदे का ऑपोजिट तकबर आया है, कलमे का ऑपोजिट तकबर आया है। तो तकबर क्या है इसको अच्छी तरीके से समझना चाहिए, अपने आप को बड़ा समझना, ये बात समझना है कि अल्लाह ताला बड़े हैं। ये तो सब मानते हैं, गैर मुस्लिम भी मानते कि एक खुदा में मानते अल्लाह ताला बड़े हैं मानते, मैं छोटा हूं नहीं मानते। कुरान में भी बहस करते, अरे बाबा कुरान की आयत है ये, नहीं होंगी मगर मैं तो समझता हूं कि ऐसा है। तो जब तक अपनी अना को नहीं कुछ ले, कलमे की तकमील नहीं होती। पहले ये समझो कि मैं कुछ नहीं हूं, पहले मैं मिटना है, मैं मिटा तो जो है फिर कलमा ठीक तरीके से समझ में आएगा, वरना ये रहेगा कि भाई आयत है या मुनकिर हदीस है, नऊजु बिल्ला, अल्लाह माफ करे। भाई बगैर हदीस के कई आयतें ऐसी हैं जो बगैर हदीस के समझ ही नहीं सकते आप, हदीस का इनकार कर दिए, क्यों बोले मेरा दिलो दिमाग जो है गवारा नहीं करता, मैं नहीं समझता। एक मुनकिर हदीस एक साहब से मुलाकात हुई थी, घर आए थे बेचारे, तो मैं उनसे बोला कि भाई एक स्टेटमेंट है कि मोमिन वही है जो अपने भाई के लिए वही चाहे जो अपने लिए चाहे, ये स्टेटमेंट कैसा है? तो बोले बड़ा अच्छा है। बोला ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का स्टेटमेंट है, ये हदीस है। बोला फिर आप हदीस से कहीं को इनकार करते? मैं हदीस बोलते ही आप मुनकिर हदीस हो गए, अगर किसी का स्टेटमेंट है बोले तो मान लिए। तो यहां ये बात आना है कि ये तकबुर अना मैं मेरी समझ मेरी अकल ये निकलना है। तो जो खरीब के गुलाम है अल्लाह ताला के पास, वो लोग तकबर नहीं करते उसकी गुलामी से और ना ही थकते हैं। यूसब भी होना लैल व नहार व ला यफ्तरून, और वो रात दिन उसकी तस्बीह करते हैं और फिर सुस्ती नहीं करते, वो तस्बीह में कमी नहीं करते। देखिए यसबहून के जो है माने हम थोड़े से मिस करते हैं, अगर कुरान से तस्बीह के माने हम लेने की कोशिश करें तो सूरह मुजम्मिल की सातवीं आयत है, इन्ना लका फिर नहारी सबहन तवीला, बेशक दिन के वक्त आपको सबहा मसरूफियत होती है तवील। तो स्वाद बे है के मादे में मसरूफियत के माने भी आते हैं, कुरान से साबित है, मेरा अपना ओपिनियन नहीं है। तो ये जो अल्लाह ताला के करीब हैं वो तकबर नहीं करते उनकी गुलामी करने में, ना थकते हैं और मुसलसिल रात दिन मसरूफ रहते हैं और मसरूफियत में कमी नहीं करते। कुछ बात समझ में आ रही है? रात दिन मसरूफ रहते हैं, लिहाजा यह बताया गया है कि इस कायनात में एक बालिश भर जगह भी ऐसी नहीं है जहां कोई ना कोई फरिश्ता जो है अल्लाह ताला की इबादत करता हुआ ना खड़ा हो, कोई नहीं। बल्कि मेराज में जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखा है कि भाई कुछ फरिश्ते हाथ उठाए हुए खड़े हैं, कुछ कायदे में खड़े हैं, कुछ रुकू में है, कुछ सजदे में है, और फिर उठे वो सलाम अलैकुम बोले और फिर सजदे में चले गए, तो फायदे में बैठे। तो उन्होंने नमाज के ये अरकान जो है पसंद किए। तो ये जो अल्लाह ताला के जो गुलाम इबादुर रहमान कहा गया है, फरिश्तों को भी अल्लाह ताला के गुलाम कहा गया है, तो ये लोग जो है मसरूफ रहते हैं रात और दिन और उसमें कमी नहीं करते। अमितु आलिहतन मिन अर्जी हम युनशरून, क्या इन्होंने जमीन से अपने इलाह खुदा बना लिए जो इनको जो है मौत के बाद उठाएंगे? जमीन से खुदा बनाने का क्या मतलब हुआ? भाई मिट्टी मिला है बुत बना दिए, पत्थर का बुत बना दिए, बुजुर्गों को जो है उठा के नऊजु बिल्ला इलाहा के मर्तबे पे चढ़ा दिया, तो क्या ये लोग जो है कियामत में मौत के बाद तुमको उठाएंगे? ये सवाल हो रहा, क्या ये लोग उठाएंगे? लौकाना फीहिमा आलिहतुन इल्लल्लाह लफसदता, اور اگر آسمان اور زمین میں ان دونوں میں اللہ کے علاوہ کوئی اور الہ ہوتے اور کوئی خدا ہوتے تو اس میں فساد ڈس آرڈر پیدا ہو جاتا تھا, کرپشن ہو جاتا تھا. اب میں یہ فساد اکثر بینکس میں دیکھتا ہوں. ایک پیون رہتا, کیشئر بولتا میاں ذرا وہ رجسٹر 13 نکالو, ادھر سے اکاؤنٹنٹ بولتا اے دیکھو ذرا وہ آتے آتے وہ ایسا کرو, وہ اس کو خالی ہو پیون کو آبزرو کرو آپ, اس کے 10-12 باسز رہتے ہو, ان نے پکارا ان نے پکارا, وہ ایک آدمی بیچارہ پورے کاما کر رہا. تو یہاں ہمارے پاس ایک ہی الہکم الہ واحد, تمہارا الہ ایک ہی ہے اللہ تعالیٰ ہے, لا الہ الا اللہ, اللہ کے علاوہ کوئی الہ نہیں. تو اگر ایک سے زیادہ اتھارٹیز ہوتی تو تماشا ہو جاتا تھا. کہیں آپ دیکھیں کہ دو چیف منسٹرز ہیں, دو پرائم منسٹرز ہیں, دو پریزیڈنٹس ہیں. ہماری ایڈمنسٹریشن میں بھی ہم یہی چاہتے ہیں کہ ایک ہی ہیڈ ہو. تو یہاں اللہ تعالیٰ ایک لاجیکلی بات بتا رہے ہیں کہ اگر ایک سے زیادہ ہوتے تو فساد ہو جاتا تھا. فسبحان اللہ رب العرش عما یصفون, تو اللہ تعالیٰ پاک ہے جو عرش کا مالک ہے, یہ جو چیزیں بیان کرتے ہیں اس سے اللہ تعالیٰ پاک ہے. تو اب یہاں سبحان کے ایک معنی جو ہے پاکی کے آتے, ڈیفیکٹ لیس, کوئی کمی اللہ تعالیٰ میں نہیں ہے, بالکل جو ہے کوئی چیز ملی بھی نہیں ہے اللہ تعالیٰ سے. لا یوسلو اما یفعلو وہم یوسلون, وہ جو کچھ کرتا ہے اس کے بارے میں وہ پوچھا نہیں جا سکتا, لیکن تم پوچھے جاؤ. دیکھیے بات سمجھیے, اٹ از ناٹ ڈیموکریسی ود اللہ تعالیٰ, اٹ از مونارکی. پولیٹیکل سائنس کے جو اسٹوڈینٹس ہیں, مونارکی ہے اللہ تعالیٰ کے پاس, ڈیموکریسی نہیں ہے. ڈیموکریسی میں ایک اپوزیشن پارٹی بھی ہوتی ہے, یو ہیو گاٹ ایوری رائٹ ٹو کوشچن دا گورنمنٹ, ایسا کیوں کرے آپ. اللہ تعالیٰ کو کوئی نہیں پوچھ سکتے, پیور مونارکی ہے, نو ڈیموکریسی دیر. البتہ تم پوچھے جا سکتے ہو کیونکہ تم غلام ہو اللہ تعالیٰ کے, تم بھی عباد الرحمان ہو, تم پوچھے جا سکتے ہو. کائے کے بارے میں پوچھے جا سکتے ہو کہ میں قرآن نازل کیا تھا اس کے ساتھ حدیث تھی تمہارے پاس, کیا تم نے قرآن اور حدیث پہ عمل کیا؟ تم سے سوال کیا جا سکتا, لیکن اللہ تعالیٰ سے سوال نہیں کیا جا سکتا. ام اتخذوا من دونہ آلہ, کیا انہوں نے اللہ تعالیٰ کے علاوہ اور خدا بنا لیے, اتھارٹیز مخلوق میں سے اٹھا کے بنا لیے؟ قل ہاتوا برہانکم, تو کہو ان سے کہ اپنا ثبوت لاؤ کہ بھئی یہ الہ ہیں, اس کے بارے میں اپنا ثبوت لاؤ. ھذا ذکر من معی و ذکر من قبلی, یہ ذکر ہے, یاد دہانی ہے, نصیحت ہے یہ جو قرآن, ان لوگوں کے لیے بھی جو میرے ساتھ ہیں اور ان لوگوں کے لیے بھی جو پہلے سے تھے, جو پہلے کتاب تھے, توریت اور انجیل زبور وغیرہ جن کے پاس آئی تھی پہلے سے جو تھے, ان کے لیے بھی جو ہے یہ نصیحت ہے. بل اکثرهم لا يعلمون الحق فهم مورزون, حقیقت یہ ہے کہ اکثر یعنی میجورٹی حق کو نہیں جانتے, اسی لیے اسے منہ پھیرے ہوئے. 6 بلین کا پاپولیشن ہے اس وقت دنیا کا, 1.2 بلین مسلمان ہے, 1.2-1.3 بلین مسلمان ہے, وہ 4.8 بلین تو جانتے ہی نہیں قرآن, منہ پھیرے ہوئے ہیں. یہ 1.2 میں سے 0.2 بھی جانتے کہ نہیں جانتے, وہ 1 کروڑ بھی جو ہے منہ پھیرے ہوئے ہیں. یعنی کہ اس کے طرف منہ اس وقت نہیں پھیرے گا جب آپ قرآن کو سمجھنے لگیں گے. جب لگ جاتا ہے قرآن کے طرف دل و دماغ اللہ تعالیٰ لگا دیتے ہیں تو پھر اس سے منہ نہیں پھیرتا. اور قسم ہے اور کوئی کتاب میں مزہ نہیں آتا. میں بہت فلسفی پڑھا ہوں, بہت سائیکالوجی پڑھا ہوں, شوق تھا, ہمارے بزرگوں کے سبجیکٹس سے پڑھ لیتے تھے. قرآن شروع ہونے کے بعد کوئی فلسفے کی کتاب میں مزہ نہیں آیا, کوئی سائیکالوجی کی کتاب میں مزہ نہیں آیا. یہ بات ہی الگ ہے یہ بالکل. مگر یہ کن کے لیے ہیں؟ جو اس کو اپنی نصیحت مانتے ہیں, اپنے لیے جو نصیحت مانتے ہیں. لیکن اکثر میجورٹی, دیکھیں کثیر مینی کو بولتے ہیں, اکثر موسٹ, میجورٹی جو ہے اس کا یہ حق نہیں جانتے, اسی لیے اسے منہ پھیرے ہوئے ہیں. وَمَا أَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رَسُولٍ إِلَّا نُوحِي إِلَيْهِ أَنَّهُ لَا إِلَٰهَ إِلَّا أَنَا فَاعْبُدُونِ. اب یہ بڑی خاص آیت ہے کلمہ سمجھنے کے لیے کہ ہم نے آپ سے پہلے کسی رسول کو نہیں بھیجا سوائے اس کے کہ اس کی طرف ہم نے وحی کی کہ بے شک نہیں ہے کوئی خدا سوائے میرے, تو میری ہی غلامی کرو. فَاعْبُدُونِ, اسی سے لفظ معبود نکلا. دیکھیے ہمارے علماء بھی جو ہے ایسا یوں ہی بات کو نہیں نہیں کر دیا, الہ کا ترجمہ جو معبود کرے ہیں ایسی آیتوں سے ملا. اللہ انا فعبدون, سوائے میرے کوئی الہ نہیں ہے تو میری ہی غلامی کرو. تو الہ کا مطلب وہ جس کی غلامی کی جاتی ہے, عربی میں اس کو معبود بولیں گے, جس کی غلامی کی جاتی ہے اس کو معبود بولیں گے, تو میری ہی عبادت کرو. اب الہ کا لفظ اتنے بار آیا ہے ان کو سمجھنا ضروری ہے کہ بھائی الہ کا کیا مطلب ہوتا, قرآن نے کیسا سمجھا ہے. سورہ شورا کی 29 آیت ہے, اب میں نکال کے بتایا تو ذرا دیر ہو جاتی. اس میں فرعون جو ہے موسیٰ علیہ السلام اللہ تعالیٰ کے بارے میں باتیں بتاتے تو فرعون بولتا کہ اگر میرے علاوہ کسی اور کو الہ اگر بنا ہے تو میں تم کو جیل میں ڈال دوں گا, الہن غیری. اب اس سے علماء بول دیا کہ بھائی فرعون اپنے آپ کو الہ سمجھتا تھا, یہ بات غلط ہے. کیونکہ سورہ آراف کی 127 آیت میں فرعون کے درباری اس سے بولتے کہ کیا آپ موسیٰ علیہ السلام اور ان کے ساتھیوں کو چھوڑ دیں گے کہ آپ کو اور آپ کے آلہتک گاڈس کو چھوڑ دیں, پلورل آف الہ. تو مطلب یہ ہے کہ فرعون خود کسی اور الہ کی پوجا کرتا تھا. تو پھر یہاں الہ اپنے آپ کو کیوں بولا, ایز دا سپریم اتھارٹی بینگ دا کنگ آف ایجپٹ. قرآن سے بات ثابت ہو رہی ہے کہ الہ از دا سپریم اتھارٹی. فرعون واز دا سپریم اتھارٹی ان ایجپٹ. مصر کا جو ہے سب میں بڑا, اس سے بڑھ کے کسی کو اتھارٹی نہیں تھی فرعون سے بڑھ کے. تو وہ ایک پھر سورہ نازیات میں جو ہے وہ اپنے آپ کو ربکم الاعلی بھی بولا, رب اللہ تعالیٰ کے لیے استعمال ہوتا ہے, میں تمہارا پالنے والا ہوں. تو دیکھیے بادشاہ سمجھ رہا کہ میں الٹیمیٹ اتھارٹی ہوں, اپنے آپ کو الہ بول دیا, اور میں پالتا ہوں ریا کو, اپنے آپ کو رب بھی بول دیا. تو یہ دونوں الفاظ فرعون کے منہ سے یہ دو الفاظ نکال کے قرآن میں سمجھائے گئے کہ الہ از دا الٹیمیٹ اتھارٹی اور دا سپریم اتھارٹی, اور رب جو بادشاہ جس طریقے سے ریا کا انتظام کرتا ویسا انتظام کرنے والا. تو اب اللہ تعالیٰ کے علاوہ اور کوئی الہ نہیں ہے. فرعون تو دوسرے الہ کو وہ کرتا تھا, وہ بلا وجہ کے جو اس طریقے کا کنفیوژن لا دی ہے. تو معلوم ہوا کہ اب اللہ کے علاوہ کوئی سپریم اتھارٹی نہیں ہے, باقی اللہ کے علاوہ جتنے لوگ ہیں وہ مخلوق ہیں, اور مخلوق کو خالق کے لیول پہ اٹھا کے بٹھانا نہیں چاہیے. یہ بات جو ہے ہمارے ذہنوں میں رہنا. وخالو اتخذ رحمان ولدا سبحانہ, اور یہ کہتے ہیں کہ رحمان نے انہیں جو فائدہ پہنچانے والے اللہ تعالیٰ ہیں, انہوں نے جو ہے اولاد لے لی ہے تو وہ اس سے پاک ہے. یہ اولاد کا کیا کانسیپٹ ہے کہ بھئی فرشتوں کو اللہ تعالیٰ کی بیٹی بول دیے, پھر عزیر علیہ السلام کو بعض یہودیوں کا فرقہ ہے جو اللہ تعالیٰ کا بیٹا بولے, عیسیٰ علیہ السلام کو اللہ تعالیٰ کا بیٹا بولے. تو اللہ تعالیٰ یہاں بات کو کلیریفائی کر رہے ہیں کہ بل عباد مکرمون, حقیقت یہ ہے کہ یہ میرے عزت والے بندے ہیں, آنرڈ سلیوز, عباد سلیوز ہیں بول رہے ہیں. عیسیٰ علیہ السلام, عزیر علیہ السلام, فرشتے, فرشتوں کو قرآن میں دوسری جگہ عباد الرحمن کہا گیا, یہ میرے سلیوز ہیں. لا یسبقونہ بقولی, یعنی اس کی بات سے آگے یہ بات نہیں کر سکتے. اتنی عزت کرتے اللہ تعالیٰ کہ عیسیٰ علیہ السلام ہو, زبیر علیہ السلام ہو یا فرشتے ہوں, اللہ تعالیٰ سے پہلے خود بات نہیں کرتے. وہ ہم بھی امری ہی عملون, اور وہ جس کا جو بھی حکم ہوتا ہے اس پہ وہ عمل کرتے ہیں, ہر وہ حکم پہ اس کے عمل کرتے ہیں. یعلم ما بین ایدیہم وما خلفہم, اللہ تعالیٰ جانتا ہے ان کے آگے بھی جو کچھ ہے, ان کے پیچھے بھی جو کچھ ہے, ان کے فیوچر کو بھی جانتا ہے. یہ عباد الرحمن جو ہے, عباد المکرمون جو ہے, ان کے آگے بھی کیا ہے, ان کے پیچھے بھی کیا ہے جانتا ہے. وَلَا يَشْفَعُونَ إِلَّا لِمَنِ ارْتَضَى وَهُم مِّن خَشْيَتِهِ مُشْفِقُونَ, اور وہ کسی کی سفارش نہیں کر سکتے سوائے اس کی جس کو اللہ تعالیٰ پسند کرے. جس کی سفارش کو اللہ تعالیٰ پسند کرے انہی کی سفارش یہ کر سکتے ہیں. اور پھر وہ ہم من خشیتی مشفقون, اور وہ اس کے خوف سے ڈرے ہوئے ہوئے. یہ جو فرشتے ہیں, عیسیٰ علیہ السلام ہے, زبیر علیہ السلام ہے, وغیرہ وغیرہ, یہ اس کے خوف سے ڈرے ہوئے ہیں. اب یہ بڑی خاص بات ہے, ہمارے پاس یہ شین فے خاف کا جو مادہ آتا شفقت بلکہ محبت کے سنس میں آتا, تو اس میں وہ سینس بھی آتا. تو کیسا خوف؟ محبت کا خوف. अब इसको समझने की कोशिश कीजिए कि समझिए आपके घर में छोटा बच्चा है, आपका घर काफ़ी शहर से दूर है, आप निकलते वक्त उसको बोले कि बेटा मैं वापस आते वक्त कैडबरी लाऊंगा, तो बिल्कुल घर के करीब पहुंच गए और आप एकदम एहसास हुआ कि मैं कैडबरी लेना भूल गया। अब आपको एक दिल में कैफियत, डर गए आप कि बच्चा बुरा काम मानता कि उसकी मोहब्बत में फर्क कहाँ आता कि मुझसे जो मोहब्बत है, ये खौफ अलग है, रोंगटे खड़े रह रहे हैं। अल्लाह ताला से ये खौफ होना है काम बुरा मानते कि कैफियत है ये। देखिए आपके जो दोस्त थे उनके बारे में आप बड़ा ख्याल रखते, वे ऐसा नहीं करा, वे शादी में इतने एहतमाम से दावत दिए नहीं गया तो काम बुरा मानते क्या, आप फोन करके बोलते हुए मेरी तबीयत ठीक नहीं है इसलिए मैं नहीं आ सकता, तो ये नहीं डर रहे कि उन शादी में नहीं आए बल्कि लकड़ियां लेके मारेंगे और जूते चप्पलों से मारेंगे, वो वैसा नहीं है, ये डर रहे कि ताल्लुकात में फर्क नहीं आ। तो ये जो इबादुर रहमान है अल्लाह ताला के गुलाम है, वो किस तरीके से डरते हैं अल्लाह ताला से कि कहीं अल्लाह ताला बुरा ना माने, उनकी मोहब्बत में फर्क ना आ जाए, यही मुत्तकियों की कैफियत होती है, ये खौफ जो है उनके दिलों में रहता है। और फिर वह मई यकुल मिनहुम इन्नी इलाहुम मिन दूनी फज़ालिका नज़ीही जहन्नुम, और इनमें से कोई भी अगर ये कहे कि मैं अल्लाह के अलावा मैं इलाह हूँ मैं खुदा हूँ, तो इसकी वजह से जहन्नुम उनकी जजा है, उनकी रिवार्ड है, यानी उनको भी स्पेयर नहीं किया जाएगा, ऐसी बड़ी हस्तियों को भी जो है स्पेयर नहीं किया जाएगा अगर कोई अपने आप को इलाह बोलेगा, सवाल ही नहीं पैदा होता, मखलूक से उठा के खालिक के लेवल पे बिठाने का सवाल ही नहीं पैदा होता, उनको भी जो है नेस पैर किया जाएगा। और वो कजाली का नज़्द ज़ालिमीन, और इस तरीके से हम ज़ालिमीन को जो है जजा देते हैं, सजा देते हैं। ज़ालिमीन कौन है? जो अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के अहकाम के खिलाफ काम करते हैं। देखिए टाइम काफी है और ये तीन आयात हैं बिल्कुल साइंस से इसका ताल्लुक है, और इसकी पहली आयत सूरह अंबिया की 30th आयत को आप चैलेंज के तौर पे दुनिया के सामने पेश कर सकते कि देखिए आप बिग बैंग फलाने साल डिस्कवर करें, 1450 इयर्स पहले कुरान में बिग बैंग का जिक्र आ गया, वेरी इंपॉर्टेंट वर्स ऑफ द कुरान, 1400 साल पहले। तो पहले इसके माने समझेंगे हम, अवलम यरल्लज़ीना कफरू, क्या कुफर करने वालों ने नहीं देखा, गौर नहीं किया, मोमिनीन के लिए नहीं बोल रहे, क्योंकि बिग बैंग वगैरह डिस्कवर करे काफिर हैं जो कुरान हदीस को नहीं मानते, तो उनको मुखातिब करके कहा जा रहा है कि क्या कुफर करने वालों ने नहीं देखा, अन्न समावाती वल अर्ज़ा कानता रत्खा फफतखनाहुमा, कि आसमान और जमीन मिले हुए थे और हमने इसको फाड़ के अलग किया। अब ये इतनी जबरदस्त आयत है इसको एक एक चीज समझना है। ये देखिए अब जो प्रेजेंट कायनात है, थोड़ा वक्त लें हम इस वास्ते के अल्लाह ताला को पहचानने के लिए, उसके कायनात से पहचानेंगे, भाई हम ये ज़मीन पे है, ऐसे 9 सैयारे हैं जो सूरज के अतराफ घूम रहे हैं, सूरज जो है एक टिपिकल स्टार है, ये प्लानिटरी सिस्टम पूरा एक गैलेक्सी में है जिसको हम मिल्की वे बोलते हैं। तो आमतौर पर डिस्कवर किया गया है कि ऐसे 150 बिलियन गैलेक्सीज हैं और हर गैलेक्सी में 200 टू 300 बिलियन स्टार्स हैं, और मेजॉरिटी स्टार्स सूरज से बड़े हैं, सूरज खुद 14 लाख किलोमीटर डायमीटर का बॉल ऑफ फायर है, 14 लाख किलोमीटर का जो है। अब देखिए इसका डायमीटर आप निकाले तो मुश्किल से 2 इंच का होगा, 14 लाख किलोमीटर्स का। तो अब ऐसे ग्रुप्स ऑफ गैलेक्सीज हैं, फिर सुपरा ग्रुप्स ऑफ गैलेक्सीज हैं, अब उसकी तफसील में ना जाएं हम। अब ये बताया गया कि ये जो ग्रुप्स ऑफ गैलेक्सीज हैं, अब ये लोग स्पेक्ट्रोस्कोपी जब डेवलप हुई तो देखे कि ये जो रेनबो कलर्स आते, देखिए विप गयोर, वायलेट इंडिगो ब्लू ग्रीन ऑरेंज रेड, तो ये देख रहे थे कि भाई वो हमेशा, अब जैसा मैं ये लाइट का अगर स्पेक्ट्रम लिया तो रेड बैंड हमेशा एक जगह आना, वो रेड बैंड शिफ्ट होते चले जा रहा, जब भी लेते शिफ्ट होते चले जा रहा, रेड शिफ्ट जिसको बोलते। तो उससे अंदाजा हुआ कि ये जो गैलेक्सीज जिसके स्पेक्ट्रोस्कोप ले रहे हैं ये लोग, ये गैलेक्सीज एक दूसरे से दूर हटते चले जा रहे, कायनात फैल रही है। इसकी मिसाल ये है कि आप एक बैलून लीजिए जिसपे धब्बे हैं, उसको फूकिया, जैसा जैसा फूकते जाते वो धब्बे एक दूसरे से दूर होते चले जाते, मगर एक स्टेज आता कि आप इतना फूक देते कि बैलून फूट के फिर एक जगह आ जाता। ये 104 आयत में इसी सूरत की वो बात भी आ गई हो, जब वहां आएंगे तो इंशाल्लाह समझने की कोशिश करेंगे। अच्छा, अब ये बताया गया कि भाई अब इतनी तो बात मालूम होगी कि कायनात फैल रही है, तो अब लोग बोले कि भाई 100 साल पहले, अब देखिए अब इतनी थी, 100 साल पहले इतनी होगी, एक 5000 साल पहले इतनी होंगी, 2 लाख साल पहले इतनी होंगी, तो एक वक्त होगा जब कायनात एक ही जगह होगी। तो अब ये हिसाब डालें तो 15 बिलियन ईयर्स पहले इट वॉज ए पॉइंट यूनिवर्स। देखिए डेंसिटी क्या होती, मास बाई वॉल्यूम, इन्फिनेट डेंसिटी का एक गोला था और वो बिग बैंग हुआ। और अब ये कैसा हुआ समझने की कोशिश कीजिए। अब देखिए मस्जिद है, इसका नक्शा इतने से कागज पे आप उतार सकते हैं। कोई अगर आर्किटेक्ट है तो वो बोलता है कि साहब 10 फीट इज इक्वल टू 1 सेंटीमीटर ले लीजिए आप स्केल, 10 फीट इज इक्वल टू 1 सेंटीमीटर लेके पूरी दुनिया का नक्शा उतार रहे। तो अगर एटम में जो न्यूक्लियस है वो न्यूक्लियस को आप शार्पेस्ट पेंसिल से अगर डॉट बनाएं तो उसका पहला इलेक्ट्रॉन हुसैन सागर के कट्टे के बाद दूर होगा, हाफ ए माइल अवे फ्रॉम दैट टू स्केल। अगर तो मतलब ये मालूम किया गया है कि 99.95% ऑफ द एटम इज वेकेंट। ये जो आप ये पूरा सॉलिड टेबल दिख रहा है ये 99.95% वेकेंट है, खाली एटॉमिक फोर्स है जो पकड़ा हुआ है। अब आप ये पूरे को दबा दिए 0.05 ऑफ द वॉल्यूम आएगा उन्हें। अब जैसा ये मस्जिद है, मस्जिद का इतना बड़ा एरिया है, ये खैर छतों को अल्लाह ताला संभाल ले, ये पूरे खंबे जिस पे छत वो है पूरे खंबों को एक जगह जमा कर दिए तो मुश्किल से कमरे में आ जाते, पूरी स्पेस स्क्वीज हो जाती। अब जैसा कोई कार है उसको आप दबा दिए, ऐसा भी दबा ऐसा भी दबाए तो आप दबा दबा के जो है इतना बंडल बना दे सकते। तो यहां ये बताया गया कि अगर आप ये जमीन 13 किलोमीटर डायमीटर है उसको अगर ऐसा दबाते चले गए आप पूरे इलेक्ट्रॉन्स प्रोटॉन्स न्यूट्रॉन्स मिल गए तो 2.5 इंचेस गोले क्रिकेट बॉल की उतनी हो जाएंगी जमीन, आप उठा नहीं सकेंगे क्योंकि उसकी डेंसिटी इतनी होगी कि आप उठा नहीं सके। और सूरज 14 लाख किलोमीटर डायमीटर का है, 14 लाख किलोमीटर डायमीटर, अगर उसको आप ऐसी स्क्वीज करें तो 19 किलोमीटर डायमीटर का गोला हो जाएगा। यहां से हुसैन सागर गंडी पेट को गए उतना गोला हो जाएगा सूरज। तो ये अल्लाह ताला की शान है कि 99.95% जो है पूरा वेकेंट है, हमको सॉलिड दिख रहा पूरा। तो जब ये 15 बिलियन ईयर्स बैक ये पूरा मादा एक जगह था। अब आइए अल्फाज पे, रथा, कोई अच्छी अरबी डिक्शनरी उठा के देखिए, रथा का मतलब यह है कि ऐसा जॉइंट जिसमें गैप ना हो, इलेक्ट्रॉन्स प्रोटॉन्स न्यूट्रॉन्स ऐसे मिले हुए हैं कि एक प्लास्मिक स्टेट में है वो, उसमें बीच में गैप नहीं है। तो बिग बैंग हुआ, वो बिग बैंग मैं तो समझता हूं कि एक कुन था, बस फैलना शुरू हुआ, पहला हाइड्रोजन बना, हाइड्रोजन से इवॉल्व होते हुए दूसरे एलिमेंट्स बने, ऐसा फैलते चले गया। तो यहां ये बात समझना है कि ये किसने गौर किया, ये मुसलमानों ने गौर नहीं किया, और इसको बताने वाले भी मॉरिस बुके वगैरह है सब में पहले, हम लोग तो बल्कि मेरे खिलाफ कोई साहब आके बोले थे शादी में आपके बारे में बात हो रही थी, अरे मियां वो पालन हकानी के वैसा एक अनीसुद्दीन निकला बोलते कुरान को साइंस से मिला रहा है। तो शुरू शुरू में 1970s में, अर्ली 70s में साइंस की बात करें तो लोग ऐसे फतवे दे रहे थे, और 750 आयात जो है कुरान में भरे हुए हैं ऐसे। तो अब यहां हमको तो तौफीक नहीं हुई इस पे गौर करने की, क्योंकि हमारे कौन है साइंटिस्ट हमारे पास, कोई नोबल लॉरिएट के लेवल पे जो है, कितने हम लोगों का जहन उधर है ही नहीं, खाने पीने पे एंजॉयमेंट पे हमारा ज्यादा जहन बना हुआ है जनरल कौम को अगर आप देखें तो, वेस्टर्नर से रिसर्च करवाया लो तो उन्हीं को खिताब कर रहे हैं। ये कुरान की शान है, अलव अवलम यरल लजीना कफरू, क्या जो लोग कुफर करते हैं जो कुरान का इनकार करते हैं, کیا انہوں نے غور نہیں کیا کہ آسمان اور زمین ایک جگہ تھے؟ کیسے ایک جگہ تھے؟ کہ ان میں گیپ ہی نہیں تھا اور ہم نے اس کو الگ کیا. تو 1450 ایئرس پہلے یہ بات کوئی انسان نہیں بول سکتا تھا, امپاسبل ہے. یہ 1920s 1940s میں جو ہے یہ گیس شروع ہوا, اب اسٹیبلش ہو گیا کہ ہاں دا یونیورس از ایکسپینڈنگ, اٹ اسٹارٹڈ فرام ایز اے پوائنٹ یونیورس, اب اسٹیبلش ہوا. تو پھر ایک کتاب کے بارے میں معلوم ہو گیا کہ یہ اللہ تعالیٰ کی نازل کی ہوئی کتاب ہے. خالق کائنات ہی بول سکتا کہ میں ایسا کراؤں, اور کون بول سکتا؟ تو پھر جب یہ تمام چیزیں صحیح ہے تو پھر دوسری چیزیں بھی صحیح ہے, جنت دوزخ تمام چیزیں صحیح ہیں. آپ کی سائنس وہاں تک نہیں پہنچ سکی. دوزخ کا ڈسکرپشن آپ دیکھتے ہیں تو اب آگے بات آئے گی کہ ملینز آف ڈگری سینٹی گریڈ ستاروں میں جو ہے ٹیمپریچر ہے. آپ آؤٹر اسپیس میں آپ چلے جائیں تو ستاروں میں ملینز آف ڈگریز ہیں, بلیک ہولز ہیں جو آپ کو نکلنے نہیں دیں گے. بھئی آگ جلائی, لال ہوئی, پھر کئی سال جلائی تو پھر سفید ہوئی, پھر کئی سال جلائی تو کالی ہوگی. حدیث ہے بلیک ہولز. قرآن چھوڑیے, حدیث میں بھی بات آ گئی بلیک ہولز کی بات آ گئی. ہم ایسے دین کو جو ہے کچھ عجیب قسم کا, اللہ بس معاف کرے ہم سب کو. بہرحال یہ بڑی خاص آیت ہے جو اوریجن آف دی یونیورس بگ بینگ کے بارے میں ڈیل کرتی ہے. اور اس کے بعد میں کہا کہ وہ جعلنا من الماء کل شیء حی, اور ہر زندہ چیز کو ہم نے پانی سے بنایا, ہر زندہ چیز کو ہم نے پانی سے بنایا. یہ بھی سائنٹیفک فیکٹ ہے. تو اب ان سے سوال ہو رہا, افلا یومنون اولم یر الذین کفروا, یہ جو کفر کرنے والے ہیں, افلا یومنون, کیا تم اس کے باوجود ایمان نہیں لاؤ گے؟ اچھی ان کے سامنے پیش کرے تو ایمان لائیں گے نا, پیش کرے تو ایمان لائیں گے, پیشش نہیں کرے تو ایمان کیا لائیں گے؟ ان کو معلوم ہی نہیں قرآن میں یہ ہے. ہمارا کام ہے یہ بات ان تک پہنچانے کا, ان کو آئیڈیا ہی نہیں ہے اس قسم کی بات. وہ جعلنا فی الارض رواسیا ان تمیدا بہم, اور ہم نے زمین میں پہاڑ بنائے کہ ان کو لے کے ہلنے نہ پائے. دیکھیے ایک ذرا بات وہ ہوتی ہے, یہ بھی انٹرپریٹیشن میں دو تھیوریز آ جاتی ہے, وہ تو تھیوری آف بگ بینگ. ہم اس کو تھیوری آف بگ بینگ بول رہے ہیں کیونکہ قرآن اس کو جسٹیفائی کر رہا ہے, اٹس اے پرنسپل آف بگ بینگ. بگ بینگ از اے فیکٹ, اٹس نو لانگر اے تھیوری بیکاز قرآن سیز اٹ, دس تھنگ ہیپنڈ. پھر دوسری بات آ رہی کہ ہم نے زمین میں رواسیا بنائے. یہ رواسیا کا جو ہے مادہ ہے ریسین واو, اسی سے مرساہا لنگر ڈالنا. یہ پہاڑوں کے بارے میں رواسیا کا لفظ ہے, یہ خاص قسم کے پہاڑ ہے, سیڈیمنٹری راکس جس کو بولتے ہیں. ڈسکرپشن دیکھیں آپ, لنگر کیسا ڈالتے ہیں آپ, پانی کی سطح کے اوپر لنگر رہتا ہے اینکر, اس کو آپ چھوڑتے تو پانی کی سطح پہ جاتا, تل پہ جا کے بیٹھ جاتا. جب جہاز جانا رہتا تو پھر اس کو پانی کی سطح کے اوپر کھینچتے اور جہاز لے کے چلے جاتے. سیڈیمنٹری ماؤنٹینس کیسا بنتے کہ بارش ہوتی تو تمام ریتی آتی اور سمندروں میں ڈپازٹ ہوتی, ملینز آف ایئرز ایسا تہ بتہ تہ بتہ ڈپازٹ ہوتا, تل پہ ڈپازٹ ہوتی. اس کے بعد میں ارتھ موومنٹ ہوتا, جیسا انڈیا جو ہے افریقہ سے ملا ہوا تھا, انڈیا کا ویسٹرن کوسٹ افریقہ کے ایسٹرن کوسٹ سے ملا ہوا تھا, ڈرفٹنگ کانٹیننٹس وہ بھی اسٹیبلش ہے, مدل ارتھ قرآن میں بات آ گئی وہ بھی. تو اب یہ انڈیا جب وے کرنے لگا تو اوشن ٹائتھس اوشن تھی, اس میں یہ سیڈیمنٹس تھے پورے. اب یہ سیڈیمنٹ جو تھے تو وہ ادھر کے لینڈ پہ اب ایسا دبانے لگے تو وہ سیڈیمنٹس جو ہے اٹھ کے اس طریقے سے ہمالین پہاڑ آ گیا. تو پورا سیڈیمنٹری ماؤنٹن پروسیجر ایک لفظ رواسیا میں سمجھا دیا کیونکہ مرساہا اسی سے ہے. یہ کیوں بنایا؟ ان تمیدا بہم, تاکہ یہ تم کو لے کے ہلنے نہ پائے, زلزلے نہ آتے رہیں. اگر ایسا نہیں ہوتا تو زلزلے آتے رہتے تھے. یہ تھیوری آف آئسوسٹیسی ہے. اب اس میں دیکھا گیا کہ پورا دیکھیں, اب آپ پانی لے کے لکڑی کے ٹکڑے ڈالیے اور تھرموکول ڈالیے, تھرموکول اونچا فلوٹ ہوتا, لکڑی ذرا نیچے فلوٹ ہوتی. تو پہاڑ جو ہے ہلکے میٹیریل کے ہیں اور سمندر کا باٹم جو ہے بھاری میٹیریل کا ہے. تو یہ پورا انتظام اس لیے کیا کہ ہمیشہ زلزلے نہ آتے رہے. دس از آل سائنس, جیولوجی, ایسٹرانومی, کاسمالوجی. اب لوگ کوئی, ایک صاحب بولے, میں وہ اس کا سعودی عربیہ میں سعودی چینل پہ انٹرویو ہو رہا تھا میرا اس کا, تو ایک صاحب سن کے بولے, تھوڑی دیر ہم بھول گئے کہ آپ قرآن کی بات کر رہے ہیں, ہم سمجھ رہے تھے کچھ سائنس ایکسپلین کر رہے ہیں. اتنی سائنس بھری ہوئی ہے ان آیات میں کہ اگر بیک گراؤنڈ اگر آپ ہو تو آپ کا بیک گراؤنڈ بھی بس نہیں ہوتا, اتنی سائنس بھری ہے. تو بہرحال تھیوری آف ایسوسٹیسی بھی آ گئی, وہ جالنا فیحا فجاجن سبولا لعلہم یہتدون, اور پھر اس میں جو ہے چوڑے چوڑے راستے بتائے بنائے تاکہ تم راستہ حاصل کرو, چوڑے چوڑے راستے بنائے زمین پہ پورے. وہ جالنا سما سقفن محفوظہ, اور ہم نے آسمان کو ایک محفوظ چھت بنایا. کیا محفوظ چھت بنایا؟ اب سورج کا ٹیمپریچر جو سرفیس ٹیمپریچر ہے 5700 ڈگری سینٹی گریڈ ہے, آپ کے پاس خالی 41 ڈگریز آ رہا, کیونکہ 93 ملین مائلز دور ہے سورج ہمارے پاس سے, 93 ملین مائلز دور ہے, تو وہاں سے 5700 ڈگری سینٹی گریڈ ٹیمپریچر نکل رہا, یہاں پہنچے تک 41 ڈگریز ہو رہا. اب یہ کیسا ہو رہا, کٹ کیسا کر رہے؟ تو اب یہ کریں گے کہ اوزون لیئر ہے جو نیوزی لینڈ پہ جو ہے اس کی ایک ونڈو بن گئی ہے, اس کی وجہ سے وہاں کے لوگوں کے رنگ جو ہے لال ہوتے چلے جا رہے ہیں, الٹرا وائلٹ ریڈیشن بڑھ گیا ہے. یہ سب نشانیاں اللہ تعالیٰ بتا رہے ہیں, دیکھو ہم کس طریقے سے. پھر اس کے بعد میں پانچ لیئرز بنائے ہیں زمین کے اوپر, 500 کلومیٹر سے اوپر جو ہے ایگزوسفیئر ہے, 500 سے 85 تک میسوسفیئر ہے, پھر 85 سے 50 تک سٹیٹوسفیئر ہے, پھر 50 سے 17 یعنی اوپر کا جو ہے ٹوپوسفیئر ہے ہمارا جو لیئر ہے. تو پانچ لیئر ایسے بنا دیے 500 کلومیٹر اوپر سے, تو یہ پورا فلٹر ہو کے چلے آ رہی ہے بات. کوئی میٹیورائٹ بھی آتا تو آکسیجن کے لیئر میں آ کے جل جاتا ہے سب, ہم اس کو ٹوٹا ہوا ستارہ بولتے ہیں, میٹیورائٹ جل جاتا. تو یہاں جو یہ بھی سائنس آ گئی کہ جالنا سما سقف محفوظ, اور ہم نے آسمان کو جو ہے ایک ایسی چھت بنایا جو محفوظ ہے. وہ ہومن آیا تیہا موریزم, اور یہ لوگ جو کفر کرتے ہیں ہماری آیتوں سے منہ پھیر لیتے ہیں. اللہ میاں ان لوگ ہاں کیا ہم پھیر لیتے ہیں منہ, ہم سمجھتے ہی نہیں نا, اتنی ناانصافی کرے کہ قرآن کو سمجھنے کی کوشش نہیں کرے. دیکھیں میں اس کے بارے میں ایک دو انسیڈنسز مجھے یاد ہیں کہ میرے ایک دوست کے صاحبزادے تھے, میں پہلے وہ اب جو کتاب چھپی ہے سائنٹیفک فیکٹس ان دا گلوریس قرآن, دنگین صاحب کے پاس مل بھی جا سکتی ہے آپ, تو اس کا جو مسودہ تھا میں ایک بچے کو دیا, کافی برائٹ تھا, انہیں ایم سیٹ وغیرہ میں کافی رینک لایا تھا, تو میں اس کو بولا کہ بھئی چار پانچ دن میں پڑھ کے تم ریٹن کمنٹس ہونا میرے, کافی برائٹ بچہ تھا. تو دو دن میں پڑھ کے لا کے بولا کہ کیا کمنٹس دوں انکل, میرے کو اندازہ ہی نہیں تھا کہ قرآن میں یہ چیزیں ہیں, میں تو یہ ختم کرتے نمازاں شروع کر دیا. پھر ریاض سے ایک صاحب لیٹر لکھے, آئی واز این ایتھیسٹ, میں خدا کو ہی نہیں مانتا تھا, یہ کتاب پڑھنے کے بعد مجھے اندازہ ہوا کہ مذہب کیا ہے, خدا کیا ہے, اللہ کے فضل سے میں پنج وقتہ نمازی ہو گیا. تو ان چیزوں کو اہمیت اس لیے دینا ہے کہ یہ چیزوں کا امپیکٹ دل پہ ہو کے اٹ شوڈ میک یو کمٹ ٹوورڈز شریعت, کہ بھئی کیسی کتاب ہے اللہ تعالیٰ کی, تم نہیں سمجھے تھے اتنی بڑی کتاب کو نیگلیکٹ کر رہے تھے. تو شریعت کے واسطے یقین ہونا ضروری ہے, اور رسول اللہ صلی اللہ علیہ وسلم کی شخصیت تھی, صحابہ کی شخصیت تھی, بغیر اس کے نالج کے وہ لوگ ایمان تھا یقین تھا ان کا. مگر اب ہمارے دلوں میں ایسی بات رہے نا کہ بھئی یہ انسان کا کلام ہو ہی نہیں سکتا, یہ ایسی سائنس, اتنی سائنس, اور کوئی آئے کوئی کریٹیسائز کر لے, بالکل کھلا ہے قرآن, اگر کوئی کریٹیسائز کر سکتا تو ہنگامہ ہو جاتا تھا, اب تک مجا لی نہیں ہے کوئی. تو ہم سے بھی ہم بھی وہم ان آیاتی ہے موریزون, اور وہ ان نشانیوں سے جو ہے منہ پھیرے ہوئے ہیں. وہ ہو الذی خلق اللیل والنہار, اور وہی ہے جس نے رات اور دن کو بنایا. خالی آپ پڑھ لیے گزر گئے, وہی ہے رات اور دن کو بنایا. کیسا بنایا؟ 13,000 کلومیٹر کا گولا گھومتے چلے جا رہا ہے, سورج کے سامنے گھومتے چلے جا رہا ہے, جب سورج کو فیس کرتا تو دن رہتا, جب ادھر گھومتا تو رات ہو جاتی. یہ 5000 ملین ایئر سے چل رہا ہے, کبھی لیٹ نہیں ہوتے. سن رائز 5:45, ارے 6 بجے آج تک سورج نہیں نکلا. وہ نہیں صاحب چائے پینے گیا تھا, سوال ہی نہیں پہنا. سن رائز, مون رائز, ایکلپس, कोई भी चीज देखिए आप, मिलियंस एंड मिलियंस ऑफ ईयर से चल रहे हैं, कभी लेट नहीं होते। तो इन चीजों पे गौर करने के बाद जो सजदा होगा वो वाकई सजदा होगा कि आपके सामने झुक रहे हैं आप, क्या कायनात बनाए हैं, आपकी क्या जात है, क्या समझेंगे आपकी जात को? हम कायनात को नहीं समझे तो आपकी जात को क्या समझे? बस इतना समझ में आया कि हम आपके गुलाम हैं, आपके सामने जो है सर टेक रहे हैं। ये कैफियत के वास्ते इतना टाइम लेना पड़ता कि इसके जरिए शरीयत पे अमल करना जरूरी है। खाली सुन के चले गए, सूरह आले इमरान की 192 उसके आयतों के बाद एक बात आ रही है कि वो इन्ना फी खल्क़ समावाती वल अर्ज़ व इख्तिलाफ़ लैली व नहारी, वो तमाम आयात हैं, रोज उठे बैठे जिक्र करते हैं, मैं समरी करके तो वहाँ उसमें बोले या अल्लाह हमारे सयाद को माफ़ कर दीजिए, हम गौर व फिक्र करते हैं, तो वहाँ बात आई कि हम उन्हीं के माफ़ करेंगे चाहे मर्द हो या औरत जो जहाद करता है हमारी राह में। दो तीन बातें आई, तो मतलब यह है कि फलसफे के बातें करने से गुनाह माफ नहीं होते, उस पर अमल करने से गुनाह माफ होते। ये सब सुन के अब अमल होना है। आप सुन के जाके घर को बोले क्या साइंस है भाई कुरान में, बोले अब वो असर की आजा हो रही, अब अल्लाह माफ करने वाला है, चलो हो गया, फिर काय का असर हुआ? कोई असर नहीं हुआ। तो बोले ये लैल और नहार बना है वो शम्स व खमर, और सूरज और चांद बना है। सूरज देखिए, सूरज की वजह से रोशनी आ रही है, सूरज की वजह से धूप आ रही, सूरज घड़ी का काम कर रहा है, टाइम पीस का काम कर रहा है, फिर उसके बाद में सूरज की वजह से पानी एवोपरेट हो रहा, बादल बन रहे, बारिश इंशाल्लाह होगी, और फिर उसके वल खमर, अब चांद भी कैलेंडर के वैसा हो गया, तो ये क्लॉक है वो कैलेंडर है। डेट समझ में नहीं आती तो चांद को देख लीजिए, डेट समझ में आ जाती है आपको, रफ डेट का अंदाजा हो जाता। फिर लेटेस्ट रिसर्च ये है कि अगर चांद नहीं होता ऑर्बिट में तो जमीन 24 आवर्स के बजाय 8 आवर्स में एक चक्कर मारती। मतलब क्या हुआ, अब 1666 किलोमीटर पर आवर जो है इक्वेटर पे स्पीड है जमीन की, तो जब तकरीबन 50,000 किलोमीटर पर सेकेंड स्पीड हो जाती तो हम यहां जमीन पर रह ही नहीं सकते, फेंके जाते थे। तो कैसी स्पीड एडजस्ट किया अल्लाह ताला कि आप जमीन पर स्टेशनरी है, आपको पता ही नहीं चल रहा। एक साहब तो बोल रहे हैं, क्या मजाक कर रहे हैं, वो 1041 माइल्स होता है उसका इक्विवेलेंट। तो ये शुरू शुरू जब ये फिगर्स मैं लिया था तो एक साहब से ऐसी जिक्र करा, बोला भाई इक्वेटर पे कोई अगर बैठा हुआ है तो 1041 माइल्स पर आवर जो है घूम रहा है। यार बेकार दीवाने बात कर रहे हैं, ऐसा कैसा घूम रहे हैं, गाड़ी में 30 किलोमीटर पे गए तो मालूम होता, 1000 पे मालूम नहीं होता। ये खुदा की शान है, पूरे बॉडीज एक्वायर कर लेते वेलोसिटी। तो ये चांद का वो है, और फिर वो कुल्लू फी फल्किन यसबहून, और ये अजीब सी साइंस है, और ये तमाम जो है अपने अपने दायरों में ऑर्बिट्स में तैर रहे हैं, तेजी से मूव कर रहे हैं। ये 1450 ईयर्स बैक ये किसको मालूम था कि ऐसा है? ये रात दिन सूरज चांद ये तमाम चीजें जितने फल्की या वो हैं हेवनली बॉडीज हैं, वो अपने अपने ऑर्बिट में अपने अपने दायरों में जो है तेजी से मूव कर रहे हैं। किसको मालूम था? हमको तो एक सूरज दिखता था मूव कर रहे हैं, हालांकि जमीन मूव कर रही है, चांद दिखता था मूव कर रहा है, दूसरे चीजों को तो हम स्टेशनरी समझते थे। तो अब इतने आयतों में, मैं तो बहुत फास्ट जा रहा हूं मैं, तो इतनी आयतों में इतनी बहुत सी साइंस आ गई। अब ये तमाम चीजों के जब खायल हो जाते कि भाई अल्लाह ताला का कलाम है और ये ऐसी कायनात बनाया है तो क्या हमारा हिसाब नहीं लेगा, तो ये चीज हमको मजबूर करना कि हम शरीयत के पाबंद हो जाना कि भाई डूज एंड डू नॉट्स क्या है कुरान में, ये मालूम करके उस पर अमल करना। अल्लाह ताला हम सबको उसकी तौफीक दे। ये मामलात के बारे में आज की हदीस कमाई के सिलसिले में कि हजरत मिकदाम रज़ियल्लाहु ताला अन्हु कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अपने हाथ की कमाई से ज्यादा बेहतर खाना कभी किसी ने नहीं खाया, और अल्लाह के नबी दाऊद अलैहिस्सलाम अपनी कमाई खाते थे, खुद मेहनत करके खाते थे। हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बेहतरीन कमाई मजदूर की कमाई है बशर्ते कि अपने मालिक का काम خیر خواہی اور خلوص سے انجام دے, اچھی طریقے سے انجام دے. تو یہاں لیبر لا معلوم ہو رہا ہے کہ بھائی مالک کا کام ہے پسینہ سوکھنے سے پہلے اس کو مزدوری دے دے, مزدور کا کام یہ ہے کہ خلوص سے اچھا کام کرے. آپ کو پوری چیزیں مل جاتی قرآن اور حدیث میں, کسی بھی فیلڈ کا لے لیجیے اس میں آپ کو گائیڈنس مل جاتا ہے. جو سبارڈینیٹس ہیں ان کا کام ہے کہ خلوص سے کام کریں, جتنی تنخواہ لے رہے ہیں برابر اس طریقے سے جو ہے کام کریں. اور جو باسز ہیں ان کا کام ہے کہ بھائی پسینہ سوکھنے سے پہلے ان کی مزدوری دے دیں. اور ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اللہ اس مسلمان سے محبت کرتا ہے جو محنت کر کے روزی کماتا ہے. اب یہاں ہنٹ یہ ہے کہ بھائی بھیک مت مانگو, ہنٹ یہ ہے محنت کرو, محنت کر کے کماؤ. اور کئی آپ کو واقعات ایسے ملتے ہیں کہ کوئی آئے صحابی کو کوئی مانگنے کے لیے, تو آپ نے کچھ چندہ لیا, اس کو کلاڑی دلائی اور کہا کہ جاؤ جا کے جنگل میں لکڑیاں توڑو کاٹو اور جو ہے بیچو, بیچ کے محنت کی کمائی کماؤ. تو اسلام میں یہ ترغیب دلائی گئی ہے کہ آپ محنت کریں, محنت کی کمائی کریں. اب یہاں مزدوری سے مطلب یہ ہے کہ بھائی ایک آفس میں بیٹھ کے بھی محنت کرتا, ایک سائنٹسٹ بھی محنت کرتا, ایک مزدور بھی سڑک پہ محنت کرتا, بہرحال اپنی صلاحیتیں لگا کے جو ہے کمائیں. رافع بن خدیج رضی اللہ تعالیٰ عنہ کہتے ہیں کسی نے پوچھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کمائی کے ذریعے ذرائع میں کون سا ذریعہ سب سے زیادہ عمدہ اور پاکیزہ ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا آدمی کا اپنے ہاتھ سے کام کرنا اور وہ دیانت دارانہ تجارت. یعنی سب میں اچھا پیشہ یہ ہے کہ اپنے ہاتھ سے کام کرے, اور پھر دیانت دار تجارت, ایمانداری کی تجارت کرنا, بے ایمانی نہیں ہونا. ہمارے پاس کوئی عجیب سے کانسیپٹس ہیں کہ بھائی اپنے لوگوں سے ایمانداری کریں گے دوسروں سے بے ایمانی کریں گے, بڑی غلط بات ہے. آپ اپنے سے بھی ایمانداری کرنا, دوسروں سے بھی ایمانداری کرنا, کیونکہ آپ کو تبلیغ کرنا ہے, آپ کا کانٹیکٹ وہی ہے. آفس میں ہو, آپ اسکول میں ہو, کالج میں ہو, کہیں بھی ہو, آپ کا بیہیویئر دیکھ کے لوگ اسلام کو سمجھیں گے کہ بھائی اسلام کیا ہے. اگر آپ کا بیہیویئر غلط ہوگا تو اسلام کا غلط امپریشن ہم جو ہے دے رہے ہیں. بس اللہ تعالیٰ